مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن اسٹوڈیو سے پروگرام راؤنڈ ٹیبل میں خوش آمدید۔ میں ہوں آپ کی میزبان شہناز نفیس اور پروڈیوسر ہیں سید اصفر امام۔ سامعین، آج کے راؤنڈ ٹیبل میں ہم پاکستان کی فارن پالیسیز پر بات کریں گے۔ آپ کو یاد ہوگا کہ گزشتہ ہفتے پاکستانی فوج کے ترجمان میجر جنرل عاصم باجوہ نے جرمنی میں کہا تھا کہ دنیا نے پاکستان کو اکیلا یا تنہا چھوڑ دیا ہے۔ تاہم اس کے اس بیان کے چند دن بعد خارجہ امور پر وزیراعظم کے مشیر سرتاج عزیز صاحب نے سینٹ کو یقین دہانی کرائی کہ پاکستان اکیلا نہیں ہے، بلکہ وہ اپنے مفادات کو سامنے رکھتے ہوئے اپنی فورن پالیسیاں تشکیل دیتا ہے۔ پاکستان کے سول اور ملٹری آفیسرز کے ان دو متضاد بیانات کو سامنے رکھتے ہوئے ہم پاکستان کی خارجہ پالیسیوں میں موجود گلیچز اور اب تک حاصل ہونے والی کامیابیوں پر بات کریں گے۔ ہمارے ساتھ آج کے پینلسٹ میں شامل ہیں شوکت پراچا صاحب، سینئر صحافی ہیں اور فارن آفس کی کوریج آپ کرتے رہے ہیں۔ ہمارا ساتھ دیں گے پی ایم ایل نون کے سینئر رہنما صدیق الفاروق صاحب، معروف دفاعی تجزیہ نگار پاکستان ہی سے جنرل طلعت مسعود صاحب۔ یہاں امریکہ سے ہمارا ساتھ دیں گے عارف جمال صاحب، ویل نون تجزیہ نگار ہیں اور دہشت گردی پر کئی کتابوں کے آپ مصنف بھی ہیں۔ اور ہم کوشش کریں گے کہ پروگرام کے دوسرے حصے میں ڈیموکریٹک پارٹی کے ایک ایکٹیوسٹ ڈاکٹر طاہر روہیل صاحب بھی ہمیں جوائن کریں۔ اس وقت شوکت پراجا صاحب نے ہمیں جوائن کیا ہے۔ السلام علیکم شوکت پراجا صاحب۔ جی شوکت پراجا صاحب، سب سے پہلے تو پاکستان کو ایک سائٹ پر رکھتے ہوئے یہ مجھے بتائیے گا، ہمارے سامعین کو بتائیے گا کہ کسی بھی ملک کی فارن پالیسی کا مین گول جو ہے وہ کیا ہوتا ہے، کیا ہونا چاہیے، اور یہ کہ کون سے وہ انڈیکیٹرز ہیں جن سے پتہ چلے گا کہ کسی بھی ملک کی فارن پالیسی جو ہے وہ درست ڈائریکشن میں جا رہی ہے۔
دیکھیے، یہ تو اکیڈمک کی بات ہے کہ فارن پالیسی کے کیا ہونا چاہیے۔ اکیڈمک سب رکھے ہیں تو ویریبلز ہیں اور ان ویریبلز ہیں جو کہ فورن پالیسی بناتے ہیں۔ پاکستان کانٹیکس، پاکستان کے تنازع میں ہمارا جو کانسٹنٹ فیکٹر ہے وہ تو پاکستان کی جیو اسٹریٹجک پوزیشن ہے۔ یہ بہت حوالوں سے پاکستان کے لیے قوت بھی ہے اور پاکستان کے لیے مسائل کی جڑ بھی ہے۔
یہاں پہ تھوڑا سا شوکت پراجا صاحب آپ کو روکنا چاہوں گی، آپ کی لائن جو ہے بتایا جا رہا ہے آڈیبل نہیں ہے، کچھ دیر میں دوبارہ ہم آپ کو کال کرتے ہیں۔ اس وقت ہمیں جوائن کیا ہے صدیق الفاروق صاحب نے، پی ایم ایل نون کے آپ سینئر رہنما ہیں۔ اور سامعین، اس سے پہلے کہ صدیق الفاروق صاحب سے ہم بات کریں، آپ کو ہم اپنا ٹول فری نمبر بتاتے چلیں جس پہ کال کر کے آپ ہمارے مہمانوں سے سوالات کر سکتے ہیں اور اس موضوع پر اپنی رائے کا اظہار کر سکتے ہیں۔ نمبر ہے 0800-777-789۔ اور صدیق الفاروق صاحب، پروگرام میں آپ کو خوش آمدید۔ جی تھینک یو سر۔ صدیق الفاروق صاحب، آپ ہمیں یہ بتائیے گا، گزشتہ دنوں ایک بیان دیا تھا میجر باجوہ صاحب نے جرمنی میں، اور انہوں نے یہ کہا تھا کہ دنیا نے پاکستان کو اکیلا یا تنہا چھوڑ دیا ہے، لیکن اس کے چند دن بعد آپ کی جماعت کے سینئر رہنما اور جو خارجہ امور ہے اس پر وزیراعظم کے جو مشیر ہیں سرتاج عزیز صاحب، انہوں نے سینٹ کو یہ یقین دہانی کرائی کہ پاکستان جو ہے وہ اکیلا نہیں ہے اس وقت عالمی سطح پر، بلکہ وہ اپنی فورن پالیسیز کو، اپنی ضروریات جو یا جو اپنے مفادات ہیں اس کو سامنے رکھ کر تشکیل دیتا ہے۔ یہ جو ہمیں تضاد نظر آ رہا ہے، اس میں آپ بتائیے گا کہ کون درست ہے؟
بہت شکریہ شہناز۔ بات یہ ہے کہ سرتاج عزیز صاحب کا تجربہ اور معاملات پر گرفت بھی ہے، اور وہ بہت حقیقت پسند آدمی ہیں، آپ ریجن کا جائزہ لے لیں, آپ انٹرنیشنل لیول پہ دیکھ لیں, جس ملک کے تمام اکنامک انڈیکیٹرز انٹرنیشنل ایجنسیز اور آرگنائزیشنز پہلے سے بہت بہتر قرار دے رہے ہوں, جس ملک میں آپریشن ضرب عز کی وجہ سے دہشت گردوں کی کمر ٹوٹ چکی ہو, جس ملک میں سی ٹیک جیسے منصوبوں پر عمل ہو رہا ہو, جو ملک اپنے ریجن میں سار کنٹریز کو آپ دیکھ لیجئے گا, چائنا کو دیکھ لیجئے, ترکی کو دیکھ لیجئے اور دوسرے ملکوں کو دیکھ لیجئے گا, سب کے درمیان پاکستان کہاں کھڑا ہے, تو آپ کو محسوس ہوگا کہ پاکستان نہ صرف یہ کہ تنہا نہیں بلکہ پاکستان کی سپورٹ بڑی ہے. رہ گئی امریکہ کے ساتھ تعلقات, امریکہ کے ساتھ تعلقات میں ہماری کمی بیشی سردی گرمی ہوتی رہتی ہے, امریکہ کا وفادار جب ان کے کچھ وہ محسوس کرتے ہیں کہ شاید پاکستان سے پورے نہیں ہو رہے, وہ کچھ ناراضی کا یا دوری کا مظاہرہ کرتے ہیں. اور یہ بین الاقوامی سطح پر دیکھ لیجئے کہ جہاں میوچل کنورجنس ہوتی ہے دونوں ملکوں کے درمیان, حتیٰ کہ میں یہ کہوں گا کہ چائنا کے ساتھ بھی اگر چائنا اور پاکستان کے مفادات میں میوچل کنورجنس نہ ہو تو وہ معاملہ آگے نہیں بڑھتا. اس لیے یہ میوچل کنورجنس کی بات ہے. اگر امریکہ اس وقت کوئی اس طرح کی بات کرے گا تو ہم بھی اپنے مفادات کو دیکھیں گے. جب امریکہ سختی سے گریز کرے گا, اگر اس وقت وہ انڈیا کے قریب باوجود جانا چاہ رہا ہے, تو اسے اس کا حق ہے اور ہمیں بھی اس بات کا حق ہے کہ ہم بھی پھر امریکہ کو کہہ دیں کہ یہ بات ہم آپ کی نہیں مانیں گے. تو کوئی بات نہیں, یہ اتار چڑھاؤ انٹرنیشنل لیول پر اور بائی لیٹرل ریلیشن شپ میں, خواہ وہ امریکہ پاکستان کے دوسرے ملکوں میں, بعض اوقات آتا رہتا ہے.
اوکے, تو آپ کا یہ مطلب ہے کہ میجر جنرل صاحب نے جو دنیا کا نام لیا کہ اس نے پاکستان کو چھوڑ دیا ہے, دنیا سے مراد ان کا امریکہ تھا؟
یہ ان سے ایک مرتبہ پھر پوچھ لیجیے گا.
اوکے,
لیکن بعض لوگ احتیاط سے کام نہیں لیتے,
صحیح,
اور محاورتن بات کر دیتے ہیں کہ جناب وہ دنیا چھوڑ گئی ہے. دنیا نے کہاں چھوڑا ہے, آئی ایم ایف قرضے دے رہا ہے. ٹھیک ہے, میں نے پھر عرض کیا دنیا میں ہماری ریٹنگ بہتر ہو رہی ہے, موڈیز اور دوسرے اداروں میں بہتر ہو رہی ہے, نیگیٹو تھی پہلے, نواز شریف جب سے آئے ہیں پازیٹو ہو رہی ہے, بہتر ہو رہی ہے. تو ایسے ملک کو جس کی اکانومی بہتر ہو رہی ہو, جس ملک کے سارے انڈیکیٹرز بہتر ہو رہے ہیں, جس کی پالیسیاں بہتر ہو, جو ایک ذمہ دار نیوکلیئر اسٹیٹ کا اس نے مظاہرہ کیا ہو, اس کے کیوں مطلب ہے وہ کیوں بین الاقوامی سطح پہ تنہا ہوگا؟ وہ بین الاقوامی سطح پہ اس کی سپورٹ الحمد للہ بڑی ہے اور بڑھے گی.
اوکے, ہمارے ساتھ رہیے صدیق الفاروق صاحب. جی شوکت پریاچا صاحب, ہم دیکھتے ہیں آپ کی آواز اس وقت کلیئر آ رہی ہے یا نہیں. آپ نے ہمیں دوبارہ جوائن کیا ہے. آپ اگر اپنی بات کمپلیٹ کریں کہ کسی بھی ملک کی فورن پالیسی کا مین گول جو ہے وہ کیا ہوتا ہے, کیا ہونا چاہیے, اور انڈیکیٹرز کا آپ ہمیں بتا رہے تھے کہ کس طرح پتہ چلے گا کہ ایک ملک کی فورن پالیسی جو ہے وہ درست سمت میں جا رہی ہے.
جی بالکل, میں یہی بات کر رہا تھا, شاید میری آواز آپ تک نہیں پہنچ
ابھی. بالکل صحیح ہے آپ کی آواز.
فورن پالیسی میکنگ پروسیس میں سیکنڈ فیکٹر کانسٹنٹ ہیں اور کچھ فیکٹر ویریبلز ہیں. ویریبلز اور ان ویریبلز کے درمیان پاکستان کی فورن پالیسی بھی چلتی رہی ہے. سب سے بڑا فیکٹر پاکستان کی فورن پالیسی کا جو میں سمجھتا ہوں, وہ پاکستان کی سلامتی کا یقینی بنانا ہے, سیکیورٹی کو انشور کرنا ہے. اور پھر جو کانسٹنٹ فیکٹر بنا دو تین بار, وہ افغانستان بنا. مثلا سوویت یونین نے جب افغانستان میں مداخلت کی, فوجی مداخلت کی, تو پاکستان کی جو جیو اسٹریٹجک لوکیشن ہے وچ از اے کانسٹنٹ فیکٹر, اس کی وجہ سے پاکستان کو بہت نقصان پہنچا, پاکستان بفر اسٹیٹ بن گیا. پھر جب 9/11 کے بعد پھر دنیا افغانستان پہ آئی, تو اس میں بھی پاکستان لامحالا چونکہ افغانستان کا نیبر ہے, تو پرابلم بن گئی پاکستان کی. جو جیو اسٹریٹجک لوکیشن ہے وہ پاکستان کی اسٹرینتھ بھی ہے اور پاکستان کے لیے ٹربل سم بھی ہے. ایک چیز میں آپ کی گفتگو سن رہا تھا مہمانوں کے ساتھ, میں ضرور کلیئر کرنا چاہتا ہوں کہ آپ نے کہا کہ پاکستان علیحدگی کا شکار ہے اور متضاد ہیں دو چیزیں, ڈی جی آئی ایس پی آر جنرل آصف باجوہ صاحب کی اور وزیر خارجہ سرتاج عزیز صاحب کی. میں نہیں سمجھتا یہ متضاد ہیں. جو جنرل صاحب بات کر رہے تھے جرمنی میں, انہوں نے تو شکایت کی, گلہ کیا ان اتحادیوں سے, ان پاور سے जिन्होंने पाकिस्तान को कहा कि आप हमारे नॉन नेटो मेजर एलाई हैं, आप हमारे स्ट्रेटेजिक पार्टनर हैं, और दोनों बार पाकिस्तान को छोड़ के चले गए। और यकीनन ये अमेरिका की तरफ इशारा है, क्योंकि ऑब्वियसली दोनों बार जो एफर्ट थी अफगानिस्तान के हवाले से, दैट वाज लेड बाय यूनाइटेड स्टेट्स। अब सरताज अजीज साहब ने जो बात की वो ये कोई तजाद नहीं था उसके साथ, बल्कि जो यहाँ एक रीजन की जो जियोपॉलिटिकल सिनेरियो बन रहा है वो उन्होंने बात की थी। फॉरेन पॉलिसी कभी भी एक स्टैग्नेंट नहीं होती, फॉरेन पॉलिसी कभी एक जगह रुकती नहीं है, ये लॉन्ग टर्म प्रोसेस होता है जिसमें कभी अप्स आते हैं, कभी डाउन आते हैं, जैसे अमरीका और पाकिस्तान के दरमियान ताल्लुकात में हमेशा होता रहा है। कभी ऐसा नहीं हुआ कि पाकिस्तान ने एक दूसरे के डिप्लोमैट्स को पीएनडी यानी नापसंदीदा शख्सियत करार दे के निकाल दिया हो, बल्कि ताल्लुकात बहुत नीचे भी रहे हैं, फिर भी कम्युनिकेशन रही है, ताल्लुकात ऊपर भी रहे हैं, बहुत अच्छे रहे हैं, बहुत अच्छी एक्सचेंजेस होती रही हैं। आजकल जाहिर है तनाव है अमेरिका और पाकिस्तान के ताल्लुकात, इसमें कोई शक नहीं। और जो जनरल साहब ने बात की जर्मनी जाके, लेफ्टिनेंट जनरल आसिम बाजवा साहब ने, वो दुरुस्त बात है कि एक बार फिर पाकिस्तान को अबैंडेंड किया गया है। इसका हरगिज मतलब नहीं है कि पाकिस्तान तनहा होकर रह गया है, अबैंडन का मतलब है पाकिस्तान को छोड़ दिया है, कि जब जरूरत पड़ती है तो पाकिस्तान 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 होता है, जब जरूरत खत्म हो जाती है तो पाकिस्तान को छोड़ दिया जाता है।
ठीक है, इस पे हमें आरिफ जमाल साहब ने ज्वाइन किया है, उनको खुश आमदीद कहते हैं, उनके भी हम कमेंट्स लेना चाहेंगे। लेकिन साथ आलमी सतह पर सिद्दीकुल फारूक साहब, फॉरेन पॉलिसी के कामयाबी या नाकामी के जिन इंडिकेटर्स की बात की जाती है, आम तौर पर तीन चीज़ें हैं वो उसको वो सामने लाया जाता है। एक तो ये कि नेबरिंग जो कंट्रीज़ हैं उनके साथ आपके ताल्लुकात कैसे हैं, या फिर सिक्योरिटी या ट्रेड जो है उसको कहाँ तक प्रमोट किया जा रहा है, और फिर ये कि मुल्क का जो इमेज है वो आलमी सतह पर किस तरह है। तो इन चीज़ों को सामने रखते हुए आप क्या देखते हैं, आपकी हुकूमत की जो फॉरेन पॉलिसी है वो कितनी कामयाब रही है और है इस वक्त?
देखिए, जहाँ तक हमारा नेबरिंग कंट्री इंडिया है, उनके साथ तो कश्मीर का मसला है, तभी वो कश्मीर के मसले को हल करने की बात डायलॉग के जरिए करते हैं, कभी पीछे हट जाते हैं। अब मोदी साहब आए हैं तो एक बैगेज लेके आए, वो गुजरात के हवाले से उन्होंने वजीर आजम नवाज शरीफ को दावत दी अपने ओस्टेटिंग सेरेमनी में, हल्फ बरदारी में। वजीर आजम साहब अपने होम ग्राउंड पे बाज लोगों की तरफ मुखालफत के बावजूद वहां गए। अब उन पर इतना दबाव था अपनी जो पार्टी के एक्सट्रीमिस्ट ग्रुप्स हैं कि वहां भी मोदी साहब उस इनिशिएटिव कह लें या उस जेस्चर का फायदा ना उठा सके। देखना यह है कि क्या पाकिस्तान की जो मूव्स हैं, बिलखसूस नवाज शरीफ साहब के वजीर आजम बनने के बाद, उस प्रॉब्लम सॉल्व करने की जानिब वो मूव्स हैं या नहीं। अगर मूव्स हैं वो ठीक हैं, और इंडियन लीडरशिप जो है वो पॉलिटिकल पॉइंट स्कोरिंग करने की कोशिश करती है, स्टेट्समैनशिप का मुजाहरा नहीं करती, तो फिर ये उनकी कमजोरी है। इसी तरह से अफगानिस्तान के हवाले से, वहां अमेरिका अपनी फौजें लेके बैठा हुआ है, वो अगर हमसे ये चाहता है कि हम उसके 100 के 100 निकात जो हैं, या ये मैं मुबालगा कर रहा हूँ कि वो जो 2-4 बातें हमसे मनवाना चाहता है वो भी हम सारी की सारी मान लें और पाकिस्तान के मफाद को कम्प्रोमाइज कर दें, और उस हवाले से कोई अगर ये देखे कि जी वो हमारे फलां मुल्क के साथ ताल्लुकात ठीक नहीं है, तो वो ये देखें कि क्या जो बुनियादी बात है दहशत गर्दी की, उस हवाले से हम कितने आगे बढ़ रहे हैं।
ठीक, सिद्दीकुल फारूक साहब, एक मिनट प्लीज, एक मिनट, एक सवाल पूछना चाहूंगी। जी जी जी,
वो नहीं करता अमेरिका, तो ये अमेरिका का कसूर है, हमारा कसूर तो नहीं है।
ठीक है,
इसी रीजन में इसी रीजन में चाइना भी है, इसी रीजन में सार के दूसरे ममालिक भी है, तो उनको देखे ना, हमारे ताल्लुकात बेहतर है अल्हम्दुलिल्लाह।
अच्छा, ये बताइएगा, आप जो पहले भी शुरू में भी आपने ये बात की, अभी दोबारा वही बात आप दोहरा रहे हैं कि अमेरिका कुछ चीज़ें जो हैं पाकिस्तान से मनवाना चाहता है, जिसके लिए आपके बकौल पाकिस्तान तैयार नहीं है, और आपके बकौल वो पाकिस्तान के मुफादात के ख़िलाफ़ है उस पर अमल करना। उन चीज़ों के बारे में आप हमें बता सकते हैं प्लीज़, वो क्या ऐसे बातें हैं जो अमेरिका आपसे मनवाना चाह रहा है और आपके मुफादात के ख़िलाफ़ है वो?
देखिए ना, अफगानिस्तान में जो अमेरिका यूएसएसआर के जाने के बाद अमेरिका आ गया अपनी इतिहादी फौजों के साथ, पहली बात तो यह है कि उससे वो जो इतिहादी ममालिक हैं उनके भी इख्तलाफात रहे हैं। तो अमेरिका हमसे चाहता है कि वो उसका हम वहाँ जो स्टे है उसमें हम ज्यादा हेल्पफुल हों, तो हमें तो अपना मफाद देखना है, इसलिए कि पूरे जो अफगान कौम है उसकी ओवरवेलमिंग मेजॉरिटी जो है वो अमेरिका को यूएसएसआर की रिप्लेसमेंट समझ रहा है, वो आज़ादी चाहते हैं। तो इसलिए अमेरिका को कंसिडर करना चाहिए कि वो विड्रा करे वहाँ से और अफगानिस्तान को करे, अफगानिस्तान में वो हालात पैदा करे कि वो खुद जाए और अफगान कौम की जो खुद मुख्तारी है वो तो हम ये चाहते हैं। मैं जहाँ तक समझता हूँ, हो सकता है मैं गलत बात कर रहा हूँ, लेकिन उम्मीद है कि मैं अल्लाह के फजल करम से ठीक बात कर रहा हूँ, कि अमेरिका को अफगानिस्तान की आज़ादी और खुद मुख्तारी का जो है वो ख्याल रखना चाहिए और हमसे वो ये तवक्को न रखे कि हम अमेरिका की यहाँ जो क़याम है उसको मुस्तकिल करने में कोई किरदार अदा करेंगे। हमें बहरहाल हम ये चाहेंगे कि अमेरिका अगर इस रीजन से दहशतगर्दी ख़त्म करना चाहता है और वो ये समझता है कि इस रीजन से जो दहशतगर्दी है वो उसके असरात बाहर तक जाते हैं, तो फिर ये दहशतगर्दी खत्म करने में ऑब्जेक्टिव रोल प्ले करे, उसमें हम उसकी मदद कर सकते हैं। फिर अगर वो इंडिया के साथ मामलात को बेहतर करता है और इंडिया के और हमारे जो मुश्किलात हैं दरमियान में मसाइल हैं उन्हें हल करने में अपना असर रसूख नहीं इस्तेमाल करता, कश्मीरियों पर जुल्म सितम मुसलसल होता चला जाता है, इंडियन जो हैं वो एजेंट्स जो हैं उनके नेवी के और दूसरे लोग हमारे यहाँ दहशतगर्दी करते हैं, बलोचिस्तान में वो जो कुछ करता है डोजियर उसे बहुत पहले भी किया गया, आप भी हम कह रहे हैं, वो ये काम जारी रखे और हमसे चाहे कि जनाब हम इस तरफ से सरफे नजर करें और अमेरिका के कहने पर हम इंडिया से रिलेशनशिप बेहतर कर लें जबकि हमारे मसाइल हल ना हो, ये वो चीजें। और इसके अलावा और हमारा फॉरन ऑफिस ज्यादा बेहतर तरीके से बता सकता है, तो चाहिए यही कि अमरीका जो हमने कुर्बानियां दी हैं, हम फ्रंट लाइन स्टेट बने, हम नॉन नेटो इतिहादी बनाए, उन्होंने हमारे लिए फ्रेंड्स ऑफ पाकिस्तान बनाया, दिया क्या हमें? हमारे 110 बिलियन यूएस डॉलर नुकसान हुआ, अमेरिका ने हमारा कितना लॉस पूरा किया, जो इमदाद दी भी उसके साथ जनाब शरायतें आईं।
ओके, ये आरिफ जमाल साहब, आपने सिद्दीकुल फारूक साहब को सुना, इससे पहले शौकत पराजा साहब को भी आपने सुना, उनका ये कहना है, एक तो ये बात दोनों इस पे मुत्तफिक हैं कि सिविल और जो मिलिट्री लीडरशिप है, ऑफिशियल्स हैं जिनके स्टेटमेंट्स गुज़श्ता दिनों सामने आए थे पाकिस्तान फॉरेन पॉलिसीज़ या उनके के उनको इस वक्त तन्हा है आलमी सतह पर या नहीं, उसमें उन्होंने कहा है कि कोई कंट्रडिक्शन नहीं है, एक ये बात जो है यहाँ पे वाजे हो गई है। दूसरा, उन्होंने आपने उनको सुना, उनका ये कहना है कि ज़रूरत जब पड़े तो अमेरिका पाकिस्तान को इस्तेमाल करता है या उनके करीब आ जाता है, लेकिन जब ज़रूरत अमेरिका की पूरी हो जाए तो पाकिस्तान को तन्हा छोड़ देता है, आप इस हवाले से क्या कहना चाहेंगे?
नहीं, ये मैं वजाहत करूँ, तन्हा छोड़ देना नहीं, वो अमेरिका पाकिस्तान को छोड़ देता है, पाकिस्तान अल्लाह के फजल करम से तन्हा नहीं होता।
ओके, सही है, ठीक जी। आरिफ जमाल साहब
जी, मैंने सिद्दीकुल फारूक साहब की बातें तो सुनी हैं और उससे पहले पराचा साहब की मैं पूरी बातें नहीं सुन सका, बिल्कुल आखिर में मैंने ज्वाइन किया था। तो आपके सवालों का मैं मुख्तसर ये जवाब दूंगा कि पाकिस्तान की इस वक्त सिचुएशन ये है कि दुनिया में वो तकरीबन आइसोलेटेड खड़ा है और दुनिया के जो 200 कुछ मुल्क हैं उनमें से चीन के अलावा तमाम मुल्क पाकिस्तान से उसकी पॉलिसियों पर डिसएग्री करते हैं, कुछ जो हैं वो सख्ती से करते हैं, कुछ चुप करके करते हैं, और जो अमेरिका की जो डिमांड्स हैं वो बुनियादी तौर पर उन 200 मुल्कों की डिमांड्स हैं और यूनाइटेड नेशंस की डिमांड है। अगर अमेरिका चाहता है कि जमात दावा जैसी दहशत गर्द तंजीम पर पाबंदी लगे और हाफिज सईद जैसा बंदा जो है वो ट्राई हो, तो ये अमेरिका की डिमांड नहीं, ये यूनाइटेड नेशंस की डिमांड है। पाकिस्तानियों को ये बात समझनी चाहिए कि ये ऐसी कोई डिमांड नहीं है जो अमेरिका कर रहा है पाकिस्तान से और दूसरे 200 मुल्क नहीं कर रहे। जहां तक चीन का ताल्लुक है, मेरा ख्याल कि पाकिस्तान और चीन एक दो दोस्त मुल्क हैं। पाकिस्तान और चीन का रिश्ता जो है वो एक क्लाइंट स्टेट का है। चीन पिछले 20-25 साल से रीजन में एक इंपीरियलिस्ट पावर के तौर पर उभरने की कोशिश कर रहा है और पाकिस्तान वाहिद मुल्क है जिसने क्लाइंट स्टेट का दर्जा हासिल करने में फख्र महसूस किया है। इसके अलावा चीन को और कोई रीजन में क्लाइंट स्टेट नहीं मिली। तो मैं नहीं समझता कि कोई बराबरी का रिलेशनशिप है और कोई चीन को पाकिस्तान की बहुत ज्यादा मदद कर रहा है। आप देखिए कि चीन के इंडिया के साथ ताल्लुकात जो हैं वो पाकिस्तान से बहुत बेहतर हैं और वो बराबरी के हैं। ट्रेड देखें तो 10 गुना ज्यादा है। इसके अलावा किसी और पॉलिसी पर कोई इतना खुल के नहीं वो आता। और ये जो कॉरिडोर बन रहा है ये भी चीन के मुफाद के लिए बन रहा है। पाकिस्तान को इसका बहुत कम फायदा होगा अगर हुआ तो।
जी।
तो जहां तक पाकिस्तान की आइसोलेशन का ताल्लुक है वो बुनियादी तौर पर वो इसलिए है कि पाकिस्तान की फॉरेन पॉलिसी सिविलियन हुकूमत के पास कभी भी नहीं रही और पिछले ना सिर्फ के इस हुकूमत ने बल्कि पिछली हुकूमत ने भी फॉरेन पॉलिसी जो थी वो GHQ रन कर रहा था। अभी भी हम देखते हैं कि जनरल राहिल शरीफ हर जगह दौरे करते हैं, बयान देते हैं और उसके बाद फिर वो जब नाकाम होती है तो सिविलियन हुकूमत को जो है वो पंचिंग बैग बना के उनको लताड़ा जाता है। हम देखते हैं कि ईरान के साथ जब वो ताल्लुकात अच्छे होने की कोशिश हुई, उनके प्रेसिडेंट पाकिस्तान आए तो उसके खिलाफ जो है वो ISPR ने एक हॉस्टाइल ट्वीट जारी कर दिया जिसके नतीजे में जो भी थोड़ी बहुत अचीवमेंट हुई थी वो खत्म हो गई। तो असल में जो फॉरेन पॉलिसी की नाकामी है वो हमारी मिलिट्री एस्टेब्लिशमेंट की नाकामी है मेरे ख्याल में।
जी, यानी आपका कहना है कि इस वक्त फॉरेन पॉलिसी पाकिस्तान की जो है वो नाकामी का शिकार है।
ये बिल्कुल नाकामी का शिकार है। मैं उसमें सिविलियन हुकूमत को इसलिए ब्लेम नहीं दूंगा कि उनके ऊपर एक डेमोक्रेसी की स्वोर्ड लटक रही है और उनको फॉरेन पॉलिसी में कोई रोल नहीं है। मैंने अमेरिका में देखा है कि जब पाकिस्तान और अमेरिका के दरमियान निगोशिएशंस होती हैं तो यहाँ पर फौजी जो होते हैं वो हिस्सा ले रहे होते हैं। जो भी फॉरेन ऑफिस के लोग होते हैं जितने मर्जी सीनियर हों वो उससे बाहर होते हैं, तो हमें नहीं पता होता कि अंदर क्या निगोशिएशंस हो रही हैं। इसी तरह जैसे हमने देखा कि जर्मनी में जो रिसेंटली निगोशिएशंस हुई हैं उसमें 2-3 ट्वीट्स तो आ गए लेकिन हमें नहीं पता क्या बात हुई है। और मेरा यकीन है कि पाकिस्तानी सिविलियन हुकूमत को भी कुछ नहीं पता। मुझे तो एक बड़े सीनियर सिविलियन ऑफिशियल ने ये कहा था कि हमें तो ये कहा गया था कि आपने फॉरेन मिनिस्टर नहीं रखना, तो अगर पाकिस्तान का फॉरेन मिनिस्टर फुल टाइम नहीं है तो ये भी GHQ के की जिद पर है।
ठीक, शोकत बराजा साहब, वाकई ये फॉरेन पॉलिसी की जो ड्राइविंग सीट है इस पे फौज जो है उसका कब्जा है, सिविलियन हुकूमत जो है उनका कहाँ तक बस चलता है इसमें?
देखिए, 2-3 चीजें आरिफ जमाल साहब ने बयान की हैं, मैं जरूर उन पर बात करना चाहता हूँ। एक तो चीन के हवाले से उन्होंने कहा कि पाकिस्तान क्लाइंट स्टेट है। मैं बड़ा हैरान हुआ हूँ ये बात सुनकर, क्योंकि पाकिस्तान से जब भी कोई प्रॉब्लम आई है तो चीन प्रोबेबली जो वाहिद मुल्क है जिसने पाकिस्तान का साथ दिया है। मसलन मुंबई अटैक के बाद पाकिस्तान पे प्रेशर आ रहा था तो चीन के वाइस फॉरेन मिनिस्टर यहाँ इस्लामाबाद आए थे और फिर वो दिल्ली गए थे, तो उन्होंने एक स्टेबिलिटी का किरदार अदा किया था। इसके बाद आपको याद है
ODL का वाक्य हुआ और बहुत कुछ कहा जा रहा था पाकिस्तान के बारे में, तो चाइनीज प्राइम मिनिस्टर यहाँ पर तशरीफ लाए और उन्होंने यहाँ पर खड़े होकर कहा कि दुनिया को दहशतगर्दी के खिलाफ पाकिस्तान की कुर्बानियों को अप्रिशिएट करना चाहिए और पाकिस्तान की सॉवरेंटी का ख्याल करना चाहिए। और इवन अभी जब ड्रोन में मुल्ला अख्तर मंसूर मारा गया तो उस वक्त भी चाइनीज वो वायद मिल गए जिसके कैपिटल से यही बयान जारी हुआ जो कि पाकिस्तान ने अपनी एक सिविल और मिलिट्री मीटिंग के दौरान जो स्टेटमेंट आई थी चीन ने एज इट इज उसको एडॉप्ट किया और अपनी फॉरेन मिनिस्ट्री से चलाया। तो 46 बिलियन डॉलर की अगर पाकिस्तान में इन्वेस्टमेंट हो रही है, लोन आ रहा है, पाकिस्तान के अंदर डेवलपमेंट में खर्च हो रहा है, जो भी उसको कहा जाए, लेकिन आ तो पाकिस्तान में रहा है 40 अरब डॉलर। अमरीका ने 15 साल पाकिस्तान को इस्तेमाल किया, कितने अरब डॉलर इस तरह से पाकिस्तान की डेवलपमेंट के लिए आए। अभी तो जो क्वालिटी सपोर्ट फंड है वो भी अमरीका ने रिलीज नहीं किया। तो मेरे लिए मैं यही गुजारिश करूंगा कि पाकिस्तान में बैठ के चीजों को देखा जाए कि शायद दुरुस्त प्रिज्म से देखी जा सकती है और वाशिंगटन जैसे इतना दूर शहर में या अमरीका जैसे इतने दूर मुल्क में बैठ के वहां के प्रिज्म से देखा जाए तो शायद चीजें और मुख्तलिफ नजर आती हैं। अब जो आपने सवाल किया, यकीनन पाकिस्तान के अंदर या पाकिस्तान के बाहर क्रिटिक्स ये सवाल करते हैं, मेरे ख्याल है इसको किसी आइसोलेटेड पर्सपेक्टिव में नहीं देखना चाहिए बल्कि जो पाकिस्तान की रियलिटी है, यानी रिचर्ड आर्मिटेज ने जब 9/11 के बाद पाकिस्तान की सपोर्ट हासिल की तो क्या उसने बेनज़ीर भुट्टो से पूछा था, वो नवाज शरीफ से पूछा था, वो शौकत अजीज से पूछा था? उस वक्त जनरल मुशर्रफ से ब्लू आइड पर्सन बना एक के बाद दूसरा अमरीकी यहाँ आता था। क्रिस्टियाना रॉका एक साल में 12 बार पाकिस्तान आई थी और एक दफा तो मैंने उनसे इंटरव्यू पूछ लिया था कि आप इतना पाकिस्तान क्यों आती हैं। क्रिस्टियाना रॉका होकर जाती थी तो कॉलिन पावल आ जाते थे, डॉक्टर राइस आ जाती थी, फिर हिलरी क्लिंटन साहिबा 3 बार पाकिस्तान आई हैं। तो आज अमेरिका अगर ये देख रहा है या अमेरिका में बैठने वाले ये देखते हैं कि पाकिस्तान की खारजा पॉलिसी पर तो फौज का कब्जा है और सिविलियन कुछ कर ही नहीं सकते, भाई इंस्टीट्यूशन है पाकिस्तान की जो फॉरन सर्विस है, दैट वन ऑफ द एस्टैब्लिश सर्विसेज इन द वर्ल्ड, और क्या पेंटागन या CIA वहां पर नहीं कंट्रीब्यूट करती इनपुट पाकिस्तान में? मैं भी मानता हूं कि कुछ ज्यादा कंट्रीब्यूशन होगी लेकिन दुनिया की हकीकत भी यही है, क्योंकि पाकिस्तान का जो आपने खुद मैडम जो शुरू में बात की थी कि इमेज का प्रॉब्लम है, तो शायद वो इमेज का ऐसा प्रॉब्लम है जिसको शायद अब आगे कोशिश की जा रही है कि रियलिटी को दुनिया के सामने लाया जाए। और ज़र्बे अज़्द पाकिस्तान ने ही लॉन्च किया है, 2 अरब डॉलर अपनी जेब से पाकिस्तान ने ही खर्च किए हैं। मैंने पहले भी कहा कि कोलिशन सपोर्ट फंड भी नहीं दिया गया तो ज़र्बे अज़्द में पार्टनरशिप कहाँ आती? प्रिसीजन स्ट्राइक की तारीफ भी की जाती है 16 की, लेकिन अमरीका ने जो एग्रीड एक प्रिंसिपल था उसको भी वायलेट किया और F-16 देने से इनकार कर दिया।
ठीक, ओके, सिद्दीकुल फारूक साहब की जानिब भी हम जाना चाहेंगे, लेकिन आरिफ जमाल साहब, शौकत पराचा साहब ने जो पॉइंट्स उठाए हैं, उन्होंने जो बातें की हैं, यही वो कह रहे हैं बार बार कि पाकिस्तान का जो
मैं कुछ बात कर दूं तो फिर आरिफ जमाल साहब से
ओके जी जी बिल्कुल ओके बिल्कुल जी जी
आरिफ जमाल साहब को इस बात का हक हासिल है
ठीक
कि वो कुछ एनालिसिस कर रहे हैं कोई,
लेकिन आप कुछ ऐड करना चाह रहे हैं? बिल्कुल आप करें सिद्दीकुल फारूक साहब।
जो हकीकत में जो बात की कि जी 200 मुल्कों की नुमाइंदगी अमरीका कर रहा है और पाकिस्तान के साथ सिर्फ 3 खड़ा है, ये हकायक के बरक्स है, ये गलत बात है। और ये बात कि अमरीका क्यों, जब यहाँ कोई डिक्टेटरशिप होती है तो अमरीका जैसे के पराचा साहब ने कहा अमरीका बहुत भाग भाग के आता रहता है, अमरीका को पाकिस्तान में डेमोक्रेटिक सेटअप क्यों अच्छा नहीं लगता? इसलिए कि यहाँ मुझे तो डिप्लोमैट्स ने कहा कि यहाँ डिक्टेटर होता है तो हम एक आदमी से सारे बातें मनवा लेते हैं और डेमोक्रेटिक सेटअप होता है तो वो हमारी बात ही नहीं मानता, उस सेटअप में हमारी बात चलती नहीं है। तो क्या अपने यहाँ जमहूरियत पसंद करते हैं और पाकिस्तान में उन्हें जमहूरियत अच्छी नहीं लगती और फिर वो आइसोलेशन की बात और फिर कभी इंडिया की तरफ भाग और कभी दूसरी तरफ भाग और पाकिस्तान के मसाइल उन्हें नजर नहीं आते?
ठीक,
तो मैं ये समझता हूँ कि उसे अगर अपने यहाँ जमहूरियत अच्छी लगती है तो पाकिस्तान में भी जमहूरियत अच्छी लगनी चाहिए और डेमोक्रेटिक सेटअप को भी सपोर्ट करना चाहिए।
ओके जी, आरिफ जमाल साहब।
जी बहुत सारी बातें होंगी, मैं चंद बातों के शायद जवाब दे सकूं। पहली बात तो ये है कि जो शौकत पराठा साहब खासतौर पर और थोड़ा सा सिद्दीकुल फारूक साहब भी, जाहिर है कि सिद्दीकुल फारूक साहब पॉलिटिशियन है, हुकूमत में है, तो उनकी बहुत सारी कंस्ट्रेंट्स हैं। मेरा नहीं ख्याल कि प्राइवेट गुफ्तगू में वो ऐसी प्राइवेट महफिल में वो ऐसी गुफ्तगू करेंगे। तो असल बात यह है कि दोनों साहब जो हैं वो ऐसे लग रहा है वो ये क्या कह रहे हैं कि अमरीका 200 मुल्क जो हैं वो गलत हैं मगर पाकिस्तान और चीन सही हैं। अगर अमरीका इतना ही ज्यादा गलत है तो फिर आप अमरीका को छोड़ दें, कहते हैं कि भाई हमने आपकी इमदाद लेते, आप 33 बिलियन डॉलर्स भी लेते हैं और डिलीवर भी नहीं करते। और दूसरी तरफ हमने देखा है कि अमेरिका की इमदाद से पाकिस्तान के कई बजट बने हैं, एक नहीं दो नहीं पांच नहीं कई पिछले 10-15 सालों में। चीन ने एक दफा भी पाकिस्तान की बजटरी सपोर्ट में एक पैसा भी नहीं डाला। चाइना चाहे जो भी पाकिस्तान में इन्वेस्टमेंट होती है या इमदाद होती है वो चाइना स्पेसिफिक होती है, अमेरिका की बहुत सारी इमदाद जो है वो अमेरिका स्पेसिफिक नहीं होती। अगर पाकिस्तान को ये समझता है कि कुछ और भी उसके दोस्त हैं तो वो बताए कि कौन सा ऐसा मुल्क है दुनिया में जो पाकिस्तान की जिहाद को की पॉलिसी को सपोर्ट करता है, जो कहता है कि पाकिस्तान जो है वो जमात-उद-दावा जैसी दहशतगर्द तंजीमों को और भारत में कश्मीर में जिहाद और फिर उसके बाद अफगानिस्तान में जिहाद को वो सपोर्ट करता है, कौन सा ऐसा और मुल्क है, मुझे तो नहीं पता।
जी ओके, ये भी हम अगर यहाँ पे देखें कि पाकिस्तान की फॉरेन पॉलिसी की इस वक्त हम बात कर रहे हैं लेकिन उससे मुराद जो है वो सिर्फ अमेरिका या पाकिस्तान के ताल्लुकात नहीं है। यहाँ अगर हम देखें शौकत पराजा साहब, तो इंडिया के साथ पाकिस्तान के ताल्लुकात आप देख लें, अफगानिस्तान के साथ देख लें, ये भी कहा जा रहा है कि चीन को भी कुछ शिकायत है सिंक्यांग सूबे में जो कुछ हो रहा है उस हवाले से, कहा जाता है कि पाकिस्तान में मौजूद जो इंतहा पसंद है उनका हाथ है वहां पर और बैक डोर्स पे चीन जो है ये शिकायत करता रहा है पाकिस्तान से। साथ ईरान के साथ ताल्लुकात आप देख लें, बाकी ममालिक के साथ आप देखें, तो फिर आप यहाँ पे पाकिस्तान की फॉरेन पॉलिसी आपको कहाँ तक कामयाब नजर आती है?
देखिए एक बात तो मैं पहले वजाहत कर दूं, आरिफ जमाल साहब समझ रहे हैं कि शायद पूरा पाकिस्तान हाफिज सईद के पीछे खड़ा है, जमात-ए-दावा के पीछे खड़ा है, पूरा
उनके जलसों को देखकर लगता तो यही है शौकत पराजा साहब, उनके जलसों को जुलूसों को देखकर तो यही लगता है।
मैं वही कह रहा हूँ ना कि सारा पाकिस्तान इंतहा पसंदों के पीछे खड़ा है और फिर भी इन्हीं दहशतगर्दों के हाथों पाकिस्तान के 10-15 हजार सोल्जर शहीद हुए, पाकिस्तान के 50-60 हजार सिविलियन शहीद हुए। अगर ये इतना ही अलायंस होता तो फिर तो सारे पाकिस्तानी महफूज होते, पाकिस्तान के अंदर कभी टेररिज्म ना होता, पाकिस्तान के जो शहरी हैं वो इतने ही महफूज होते जितना दुनिया किसी और मुल्क में है। तो ये हकायक है, मैं तो बार बार कह रहा हूँ कि वो क्योंकि वाशिंगटन की नज़र से देखे जा रहे हैं तो हकायक इसी तरह ही नजर आएंगे। अब दूसरी बात जो आप कर रही हैं पाकिस्तान की खारजा पॉलिसी के हवाले से, मसलन SCO की मेंबरशिप पाकिस्तान को मिली है शंघाई कोऑपरेशन ऑर्गेनाइजेशन में, तो फिर भी उसमें रूस भी है, खाली चीन नहीं है, सेंट्रल एशियन रिपब्लिक भी है, तो उस मेंबरशिप का तो अभी तीसरा दिन है पाकिस्तान को मिले हुए, आपको पाकिस्तान फिर भी तनाव नजर आ रहा है। NSE में भारत के प्राइम मिनिस्टर नरेंद्र मोदी खुद लॉबी करते रहे लेकिन आप उसमें भी देख रही हैं कि भारत कामयाब हो गया और पाकिस्तान नाकाम हुआ। एक प्रिंसिपल जो पाकिस्तान ने उठाया था, पाकिस्तान का प्रिंसिपल ये था कि नॉन एंटिटी एप्लीकेंट्स जो हैं उनके लिए एक क्राइटेरियन होना चाहिए। क्या सियोल मीटिंग में वो पाकिस्तान का प्रिंसिपल जीता या भारत को मेंबरशिप मिल गई? और मैं हैरान हुआ क्योंकि ब्राजील जैसे मुल्क में भी जो पाकिस्तान का प्रिंसिपल था उसको सपोर्ट किया और अपना,
लेकिन वो मेंबरशिप तो पाकिस्तान को भी नहीं मिली पराचा साहब, वो मेंबरशिप पाकिस्तान ने भी एप्लीकेशन दी थी उसको भी नहीं मिली, तो क्या उसका क्रेडिट अब भारत ले लें? उसका क्रेडिट भारत लें कि ये हमारी फॉरेन पॉलिसी की कामयाबी है कि पाकिस्तान की एप्लीकेशन जो है वो कबूल नहीं हुई?
देखिए, पाकिस्तान की एप्लीकेशन पे ज्यादा इम्पोर्टेंट था कि जो एक नॉन एक जो डिस्क्रिमिनेटरी अप्रोच यहाँ अपनाई जा रही थी, पहले तो वो डिस्क्रिमिनेटरी अप्रोच को हमने खत्म करवाना था। उस डिस्क्रिमिनेटरी अप्रोच को आपने पहले से देख लिया है अमेरिका के परस्पेक्टिव में कि एग्रीमेंट 1-2-3 किया गया कि एक नॉन एनपीटी मेंबर के साथ ट्रिलियन न्यूक्लियर डील की गई जो कि एनपीटी प्रिंसिपल के खिलाफ है। मैं यही तो आपसे बात कर रहा हूँ। दूसरा, लेट मी ऑल्सो एक्सप्लेन, हम भी ये नहीं कह रहे कि पाकिस्तान की फॉरेन पॉलिसी बहुत कामयाब है, एक आइडियल सूरत हाल में जा रही है। सबसे बड़ी प्रॉब्लम जो आप भी कह रही थी, इकोनॉमिक डेवलपमेंट है, इन्वेस्टमेंट नहीं है या फॉरेन ट्रेड नहीं है, वो प्रॉब्लम पाकिस्तान की फॉरेन पॉलिसी से बढ़ के वो सिक्योरिटी का मसला है। जो सिक्योरिटी का प्रॉब्लम हमें इस अफगान वॉर की वजह से मिला है, जो 9/11 के बाद, यानी 2005 में सेंटकॉम की रिपोर्ट आई और उसने कहा गया कि पाकिस्तान की सरजमीन से 56,000 सॉर्टीज की गई। सॉर्टीज का मतलब है कि 56,000 हमले अफगानिस्तान के अंदर अमरीकी तैयारों ने पाकिस्तान की सरजमीन से किए। फिर भी आरिफ जमाल साहब वाशिंगटन में बैठ के कहते हैं कि पाकिस्तान जिहादियों का पाल रहा है और पाकिस्तान अफगानिस्तान में स्टेबिलिटी का मुखालिफ है। ये सेंटकॉम की रिपोर्ट थी, ये पाकिस्तान की रिपोर्ट नहीं है। अभी नॉर्थ वजीरिस्तान एजेंसी को जो एक सेमाई ट्राइबल स्टेटस मिला हुआ था, ये ब्रिटिश राज के एग्रीमेंट से, वहाँ पर अभी पाकिस्तान ने फौज भेजी, वहाँ डिसमेंटल किया इन ग्रुप को। आप ये कह सकते हैं कि पहले कर लेना चाहिए था। अब यहाँ पाकिस्तान में बार बार कहते हैं कि ये बहुत पहले होना चाहिए था। परसों मेरा अपना मेरे चैनल आज पे शो था, मैंने यही सवाल उठाया कि लेट क्यों किया गया ये ऑपरेशन, ये ऑपरेशन बहुत पहले हो जाना चाहिए था। पाकिस्तान में जो एक पेंट अभी किया जा रहा है आपके प्रोग्राम में कि शायद सब जिहादियों के इत्तेहादी हैं, सब जिहादियों के हम माफी हैं, सब जिहादियों के, भाई ऐसी बात नहीं है। पाकिस्तान में बैठ कर पाकिस्तान को देखा जाए, न कि वाशिंगटन के प्रिज्म से पाकिस्तान को देखा जाए।
ओके, बेहद शुक्रिया शौकत पिराचा साहब हमें टाइम देने का, बहुत शुक्रिया हमारी तरफ से, अल्लाह हाफिज। सिद्दीकुल फारूक साहब आप हमारे साथ रहिएगा। ये जो आरिफ जमाल साहब बात की जा रही है और इसको हम क्या कहें, आप समेत दीगर जो तर्जिया निगार हैं जो ये कहते हैं कि पाकिस्तान में जिहादी ग्रुप्स मौजूद हैं लेकिन और ये कि वो दूसरे ममालिक की सरजमीन में जाकर दहशतगर्दी में वो मुलविस हैं, लेकिन इसको पाकिस्तान में शौकत पिराचा साहब जैसे जो तर्जियाकार बैठे हुए हैं उसको एग्जेजरेशन करार देते हैं, मिसपरसेप्शन करार देते हैं, क्या कहना चाहेंगे आप?
जी, एक जब शौकत पिराचा साहब ने शुरू में बात की तो बड़ी अच्छी बात की और बिल्कुल ट्रूथ था, लेकिन हाफ ट्रूथ था। पहली बात तो उन्होंने जो की वो ये थी कि पूरा पाकिस्तान जिहादियों, हाफिज सईद, जमातुल दावा जैसी पार्टियों के पीछे नहीं है। ये बिल्कुल दुरुस्त है कि पाकिस्तानी अवाम इनके पीछे नहीं है, वो एक मार्जिनलाइज्ड, एक छोटा सा, एक पाकिस्तान की पॉपुलेशन के हवाले से ग्रुप है जो उनके साथ होगा। मगर ये भी हकीकत है कि पाकिस्तानी फौज बहरहाल उनके साथ है, उनके पीछे है, उनको अपनी प्रॉक्सीज के तौर पर इस्तेमाल कर रही है, ये बात उन्होंने इग्नोर कर दी। दूसरी बात मैं ये कहना चाहूंगा कि अगर उनको फौज की सपोर्ट ना हो तो डेफिनेटली ये ग्रुप जो है वो कुचले जा सकते हैं। ज़र्बे अर्ज जो थी, कहा तो ये जाता था कि जिहादियों के खिलाफ है, मगर हमने देखा कि कोई भी जिहादी जो है बड़ा नाम सामने नहीं आया। हालांकि ये कहा जाता है कि इतने हजार मार दिए, इतने रेड किए गए, लेकिन वो कहाँ किए गए, हमें कुछ तफसील बताएं कि ये बंदे मरे, यहाँ रेड हुआ, ये हमने मारे। जब जो बंदा प्रोमिनेंट हाई वैल्यू टारगेट मरा है वो ड्रोन से मरा है।
जी जी, सिद्दीकुल फारूक साहब, अगर आप आरिफ जमाल साहब का जवाब देना चाहें और साथ एक और जो ख़बर है उस पर भी मैं आपके कमेंट्स लेना चाहूँगी। गुज़श्ता दिनों यहाँ अमेरिका में पाकिस्तानी जो सफारत खाना है उन्होंने बाकायदा इस बात की तस्दीक की है कि पाकिस्तान जो है यहाँ वाशिंगटन में पेड लॉबीस्ट जो हैं ان کی خدمات حاصل کرنے کی کوشش کر رہا ہے. تو جس طرح آپ کہہ رہے ہیں کہ اگر سب کچھ درست سمت میں جا رہا ہے, پاکستان جو ہے اس کی فارن پالیسی کامیاب ہے, تو پھر ڈفرینٹ کنٹریز میں لابیسٹ کی خدمات حاصل کرنے کی ضرورت اس وقت آپ کو کیوں پڑ رہی ہے؟
دیکھیے, پہلی بات یہ, اسی سوال کا جواب پہلے دیتا ہوں.
جی,
ہم نے یہ نہیں کہا کہ پاکستان کی فارن پالیسی آئیڈیل ہے اور پاکستان جو گول آئیڈیل گول جو ہیں وہ اچیو کر رہا ہے پورے کے پورے. یہ تو امریکہ بھی دعویٰ نہیں کر سکتا.
جی,
اور لابیسٹ کی تو ہر وقت ضرورت ہوتی ہے. اگر لابیسٹ پہلے نہیں کیا تو یہ ایک لحاظ سے ہماری کمزوری.
صحیح.
میں ایک ضرور پاکستان کی کمزوری کا اعتراف کروں گا, انڈیا پروپیگنڈے کے محاذ پہ بہت آگے ہے اور ہم بعض اخلاقی حوالوں سے اور بعض وجوہات پہ ذرا پروپیگنڈے کے محاذ پہ شاید اتنے آگے نہیں ہیں جتنا ہونا چاہیے. جس طرح بمبے اٹیکس پہ انڈیا نے ساری دنیا میں شور مچایا, ہمارے ہاں جو کچھ ہوا ہے اور جس طرح سے ان کے پکڑے گئے ہیں لوگ, اس سے بڑے پیمانے پہ یہ بات ہونی چاہیے. ہم کر تو رہے ہیں لیکن شاید اتنے ماہر ابھی نہیں ہیں. دوسری بات پھر میں عرض کروں گا کہ پراچا صاحب نے حوالہ دے دیا, میں حوالہ دینا چاہتا تھا لیکن آپ نے سوال کر دیا.
جی,
شنگھائی گروپ اور یہ اور نیوکلیئر سپلائرز گروپ وغیرہ, تو اس میں آپ دیکھ لیجئے ایک بات, یہ عجیب بات آئی کہ جی اس کو ہم پاکستان کی پالیسی کی ناکامی قرار دیں. جب انڈیا نے درخواست دی این پی ٹی پہ سائن کیے بغیر, جو ریکوائرمنٹ ہے, پری ریکوزٹ ہے, تو پاکستان نے بھی درخواست دے دی. تو اگر انڈیا ڈیفیٹ ہوا ہے کہ انڈیا کے لیے سپورٹ تھی, اوباما صاحب نے سپورٹ کیا ابھی انڈین پرائم منسٹر کے دورے پہ کہ اس کو نیوکلیئر سپلائر گروپ کا ممبر بنایا جائے, تو پھر میں تو کہوں گا کہ امریکہ کی فارن پالیسی بھی ناکام ہو گئی, امریکہ کا پریزیڈنٹ بھی ناکام ہو گیا, بھارت بھی ناکام ہو گیا. ہم تو پہلے, ہمیں پتا ہے کہ ہم این پی ٹی پہ ہم نے سائن نہیں کیا, ہم اس وقت سائن کریں گے جب انڈیا ہمارے ساتھ سائن کرے گا. تو اس کو کس کی ناکامی؟ پھر میں تو کہوں گا اوباما ناکام ہو گئے جنہوں نے کہا کہ اس کو بنائے ممبر.
صحیح, ٹھیک, اوکے. عارف جمال صاحب, آپ کی طرف ہم آتے ہیں. یہ جو لابیسٹ کی بات کی جا رہی ہے, اس وقت کئی ممالک کے ساتھ پاکستان کے جو تعلقات ہیں وہ آپ کے سامنے ہیں, چاہے وہ نیبرنگ کنٹریز ہو, ریجنل کنٹریز ہو, یا پھر اور مغربی ممالک ہوں یا امریکہ ہوا. تو یہ بتائیے گا کہ جو ڈپلومیٹک ایشوز ہمیں نظر آ رہی ہے, اس کی وجہ کیا واقعی ان ممالک میں, مختلف ممالک میں پاکستانی لابیسٹ کا نہ ہونا ہے, یا پھر اس کی وجوہات آپ کی نظر میں کچھ اور بھی ہیں؟
دیکھیے, میں اس کو ایسی مثال دوں گا, لابیسٹ تو پاکستان کو کیا, دنیا کے ہر ملک کو ضرورت ہوتی ہے کسی نہ کسی لیول پر, اور وہ اس کا استعمال کرتے ہیں مختلف طریقوں کے. امریکہ میں چونکہ لابیسٹ جو ہوتے ہیں وہ رجسٹرڈ ہوتے ہیں, اس لیے ذرا زیادہ جلدی پتہ چل جاتا ہے کہ کون کس کی لابی کر رہا ہے. لیکن یہ ہے کہ ہر ملک کے, ہر دوسرے ملک میں جہاں جہاں اس کے مفاد ہوتے ہیں اور جتنے جتنے مفاد ہوتے ہیں وہ لابینگ ہوتی ہے. اس کے ساتھ میں یہ کہوں گا کہ یہ ایسی ہے جیسے ہر پروڈکٹ کو, اچھی ہو یا برے, اس کو ایڈورٹائزنگ کی ضرورت ہوتی ہے. مگر ایڈورٹائزمنٹ جو ہے یا لابنگ جو ہے وہ ایک بری پروڈکٹ کو زیادہ دیر نہیں بیچ سکتا. پروڈکٹ اچھی ہوگی تو لابنگ اور ایڈورٹائزنگ چلے گی اور زیادہ اس کو کامیاب کرے گی. اگر ایک دفعہ وہ پروڈکٹ فیل ہو جاتی ہے, ایک دفعہ استعمال ہوتی ہے اس کے بعد وہ فیل ہو جاتی ہے, تو وہ پھر وہ جو مرضی کر لے, جو مرضی لابیسٹ ہو, جو مرضی ایڈورٹائزر ہو, وہ کامیاب نہیں ہوگی. اور اصل بات یہ ہے کہ جو دنیا کی پاکستان کے ساتھ ڈیمانڈس ہیں ان کو دیکھنا چاہیے. کیا دنیا کا کوئی بھی لابیسٹ ہے جو امریکہ کو یا کسی بھی دوسرے ملک کو کنوینس کر لے کہ پاکستان جو جہادی پال رہا ہے, جو ان کو سپورٹ کر رہا ہے, اس کو سپورٹ کرنا چاہیے؟ یہ پالیسی دنیا کا کوئی بھی لابیسٹ جو ہے نا کسی بھی دوسرے ملک کو سیل نہیں کر سکتا. اصل بات وہی سول ملٹری ریلیشنز کی ہے پاکستان میں, جہاں پر سویلین حکومت جو ہے وہ چاہے نواز شریف کی ہو چاہے پیپلز پارٹی کی تھی, ان کو کام نہیں کرنے دیا جاتا. اور میری انڈرسٹینڈنگ یہ ہے کہ دونوں, پاکستان پیپلز پارٹی اور نواز شریف کی حکومت اور دوسری جو ہیں ایم کیو ایم اور بڑی پارٹیاں ہیں اے این پی, ان سب सबको अंडरस्टैंडिंग है कि कहाँ गलती है, और इन दोनों हुकूमतों ने और सूबाई हुकूमतों ने कोशिश की है रीजन में पीस हो, लेकिन हमने देखा है कि हर जो इनका जो एक्ट होता है उसको पीछे से मिलिट्री सैबोटाज कर देती है, इसलिए ये कामयाब नहीं होता। मुझे बिल्कुल यकीन है कि प्राइम मिनिस्टर नवाज शरीफ को बहुत अच्छी अंडरस्टैंडिंग है कि क्या होना चाहिए, कैसे होना चाहिए, और अगर उनको स्पेस मिले तो मेरा ख्याल ये है कि वो बहुत अच्छी पाकिस्तान की पॉलिसी चला सकते हैं, खासतौर पर फॉरेन पॉलिसी।
जी, और इस वक्त क्योंकि फौज की बात हो रही है तो मैं सामीन को बताना चाहूंगी कि हमने जनरल तलत मसूद साहब को मधु किया था, इस वक्त उनका फोन जो है वो बंद जा रहा है। हम दोबारा भी कोशिश करेंगे कि उनका मौकफ लेने के लिए, फिर भी हम उनको ट्राई करेंगे। इस वक्त कॉलर्स की जानिब हम जाना चाहेंगे, काफी देर से हमारे साथ लाइन पे हैं मियां वाले से मुरीद साहब। सलाम अलैकुम।
जनाब दाऊद ख्याल से बात कर रहा हूँ। यकीन करें कि ये जो पाकिस्तान की ये अभी हालत है ये अमेरिका की दोस्ती की वजह से है, क्योंकि हमें रूस के साथ लड़ाया और हमें छोड़ कर चला गया, हमारा सत्यानाश करके आप चला गया। 40 लाख अफगानी हमारे मुल्क में दंगे फिरते हैं, उसके अलावा जहाजी इन्होंने इसलिए बनाया सऊदी अरब की इमदाद आ गई थी, मदरसों को उन्होंने सपोर्ट किया, अभी मदरसों के पीछे पड़े हुए हैं। तो मैं ये कहता हूँ कि ये जो अमेरिका है ये पाकिस्तान में डिक्टेटरों का तो हमेशा होता है, जब आती है सिविल हुकूमत तो इनको तकलीफ होती है, क्योंकि ये उनकी बातें नहीं मानती। इसलिए मैं कहता हूँ कि अमेरिका को अपने अगर हमें इमदाद करता है किसी दूसरी तरफ हमें तो लाशें भी लेता है, दो काम करता है अमेरिका।
ठीक, ओके, ये आपकी राय थी मुरीद खान साहब, हमने आपको सुन लिया, बहुत शुक्रिया आपका। सवाबी से गुलाम फारूक साहब, सलाम अलैकुम। जी गुलाम फारूक साहब, ओके, उनकी आवाज हम तक नहीं आ रही है। शाहिद है कुहाट से, जी सलाम अलैकुम।
सलाम अलैकुम मैडम।
जी
सलाम अलैकुम मैडम।
जी वालेकुम सलाम, बात कीजिए। जी
मेरा सवाल है आरिफ जनरल साहब से।
जी
जो फलस्तीन में जुल्म करते हैं इसराइल की अक़्वाम मुत्तहिदा डिमांड लेते हैं फिर, और दूसरा सवाल ये है कि पाकिस्तान 33 साल का मसूम था जो अफगानिस्तान 1990 में वो चढ़ाई की इसलिए रूस ने, तो पाकिस्तान 33 साल का मसूम था, तो उसकी 40-45 लाख अफगानिस्तान के लोग रहे, पाकिस्तान को दौर छोड़ के चला गया अमरीका, पाकिस्तान अमरीकी की वजह से पाकिस्तान तबाह है और अफगानिस्तान की वजह से तबाह है पाकिस्तान।
बस इतना काफी है मेरे ख्याल में, इतना क्योंकि और भी कॉलर्स हैं। बहुत शुक्रिया, नहीं बहुत शुक्रिया। अगले कॉलर हैं बलूचिस्तान से। जी आपकी बात हमने सुन ली, हम टाइम कम है, बाकी कॉलर्स को भी टाइम देना है। बलूचिस्तान से अब्दुल वहाब शेरानी साहब, जी सलाम अलैकुम। जी बलूचिस्तान से अब्दुल वहाब शेरानी साहब, आप क्या कहना चाहेंगे? ओके उनकी, जी जी आप जल्दी से बात कीजिए प्लीज।
जी और मेहमानों से मेरा यही सवाल है कि जो जहाजी ग्रुप पाकिस्तान में मौजूद है, पाकिस्तान से जो अवाम हुई है उनके साथ नहीं है, और फौज और खुफिया इदारे अपने मकासद के लिए इस्तेमाल कर रहे, चाहे पाकिस्तान में हो या पाकिस्तान से बाहर। लेकिन मेहमानों से यही सवाल है कि इस्लामिक पॉइंट ऑफ व्यू से अगर ये जिधर भी मर गए ये उनका शहीद का दर्जा है या बस सिर्फ मर गए जो अपने डिफॉल्ट अपने मकासद के लिए यूज कर रहे हैं?
जी और भी कॉलर्स हैं, अगर टाइम मिलता है उनको हम ज़रूर सुनेंगे। लेकिन आरिफ जमाल साहब, आपने देखा पाकिस्तान में जो भी खराबी नज़र आती है उसका मलबा जो है अमेरिका पर पड़ता है, ये बताइएगा कि कौन सी पाकिस्तान की ऐसी कौन सी फॉरेन पॉलिसीज़ में खामियां हैं जिसकी वजह से कि दीगर ममालिक समेत अमेरिका जो है उसको शिकायत हैं या वो उससे नाराज़ हैं?
यहाँ पर मैं दो कमेंट करना चाहूंगा। पहली बात तो एक साहब ने मेरा नाम लेके जो मुझे कहा था کہ فلسطین کے حوالے سے بات کی تھی, تو میں ان کو صرف اتنا کہوں گا کہ برائے مہربانی یہ سوال کسی سعودی افسر پہ کریں تو وہ ان کو اچھا جواب دے گا. سعودی عرب اور باقی جو مسلمان ممالک ہیں انہوں نے تو اسرائیل سے بڑے اچھے تعلقات قائم کر لیے ہیں, اور ان کی وہ کوئی دفاعی پالیسیز میں بھی کچھ ہم آہنگی آنی شروع ہوگی, تو ان سے بات کریں. دوسری بات جو امریکہ کے حوالے سے, یہ اچھی ایک آسان سا ایک نیریٹو ہے کہ جو بھی پاکستان میں غلط ہو وہ پاکستانیوں کا پرابلم یہ ہوتا ہے, وہ کہتے ہیں کہ ہم نے غلط نہیں کیا, یہ تو باہر سے امریکہ نے ہی غلط کیا ہے اس کی وجہ سے. تو بھائی امریکہ نے کون سی ایسا جو جہاد کیا تھا افغانستان میں, تو آپ ان کے پاس نہ جاتے. آپ نے ضیاء الحق نے صرف اس وقت 80s میں 50 بلین ڈالرز کی امداد لی تھی دنیا بھر سے اس جہاد کو لڑنے کے لیے, وہ اپنے مفاد کے لیے اور اپنی فوج کے مفاد کے لیے, اور اس کو انہوں نے استعمال کیا سویلینز کو, ڈیموکریٹک فورسز کو کل کرنے کے لیے, اور یہی جو ہے مشرف نے پالیسی کی. تو امریکہ نے آپ کو کوئی فورس تو نہیں کیا تھا نا, آپ نے تو اپنی مرضی سے یہ پالیسیز استعمال ہوئے, اور اسی طرح ہی ہے جیسے چائنا آپ کو اب استعمال کر رہا ہے اور کچھ عرصے کے بعد آپ اس کو بھی روئیں گے. تو جب تک آپ اپنے مفادات, جو ملک کے مفادات ہیں, کسی ایک ادارے کے مفاد کا مفاد نہیں بلکہ یا کچھ انڈیویجولز کا نہیں, جب نیشنل انٹرسٹ کا آپ سوچیں گے, اور وہ صرف اور صرف سویلین حکومت اور ڈیموکریٹک حکومت کے نیچے ہی سوچا جا سکتا ہے, اس وقت تک ایسے ہی آپ کی فیلیئرز اور ناکامیاں ہوتی رہیں گی, اور آپ اس کے لیے اپنے علاوہ دنیا بھر میں کے لوگوں کو بلیم کرتے رہیں گے.
اوکے, اس وقت خامیاں کیا ہیں, کیونکہ ہم یہ دیکھ رہے ہیں کہ پاکستان جو ہے افغانستان بھی اس سے خوش نظر نہیں آتا. انڈیا تو شروع سے خیر کہا جاتا ہے کہ پاکستان انڈیا ایک بڑے ہی مشہور رائیول کنٹریز ہیں, ایران کے بھی شکایات رہے ہیں, اور بھی امریکہ بھی اتنا خوش نظر نہیں آتا. یہ لوپ ہولز کہاں پہ ہیں جس کو فکس کرنے کی ضرورت ہے تاکہ عالمی سطح پر پاکستان کا جو امیج بظاہر نظر آتا ہے وہ بھی امپروو ہو کسی حد تک؟
دیکھیے, سب سے بڑا پاکستان میں جو مسئلہ ہے وہ میرا خیال ہے کہ میں فارمر فارن منسٹر ہینا ربانی کھر کی مثال دوں گا, جو انہوں نے ریسنٹلی بات کی ہے اور بڑی اچھی بات کی ہے, کہ ایک تو یہ ہے کہ آپ جنگ سے کشمیر نہیں جیت سکتے, اور یہ بات جو ہے وہ فوج کو بھی, پاکستانی فوج کو بھی سمجھ جائے, اسی لیے انہوں نے جنگ تو نہیں کرتے, لیکن یہ ہے کہ انہوں نے ایک اور رستہ اڈاپٹ کر لیا کہ جہاد کر کے آزاد کریں. اب اتنے سال ہو گئے ہیں, 30-35 سال سے جہاد ہو رہا ہے اور پھر بھی کوئی نتیجہ نہیں مل رہا, تو میرا خیال اب ان کو بھی یہ سمجھ آنی جانی چاہیے کہ اگر جنگ سے نہیں کچھ ملا تو جہاد سے بھی نہیں کچھ ملا. دوسری بات یہ ہے کہ جو پاکستان کا نیشنل نیریٹو ہے وہ نفرت پر مبنی ہے, اور ہینا ربانی خر صاحبہ نے یہی کہا ہے کہ پاکستان کا جو نیشنلزم ہے وہ دوسرے سے نفرت سکھا رہا ہے. آپ افغان, آپ انڈیا سے نفرت کرتے ہیں, آپ ہندو سے نفرت کرتے ہیں, آپ کافروں سے نفرت کرتے ہیں, آپ افغانوں سے نفرت کرتے ہیں, آپ ہر ملک سے نفرت کرتے ہیں جو آپ کی بات نہیں مانتا, اور آپ کبھی یہ سوچنے کو تیار ہی نہیں ہے کہ آپ میں بھی کوئی غلطی ہو سکتی ہے اور اس کو ٹھیک کیا جا سکتا ہے. کیا افغان پریزیڈنٹ نے کوشش نہیں کی آتے ہی پاکستان کے ساتھ تعلقات ٹھیک کرنے کی, مگر ان کو کیا ملا؟ افغانستان میں سوئسائڈ دھماکے, طالبان سارے جو ہیں وہ یہاں سے آپریٹ کر رہے ہیں, ان کو اگر کوئی مارتا ہے تو وہ ڈرون مارتا ہے. تو جب تک پاکستان اپنی جو ہے جہاد پالیسی جو ہے اس کو ختم نہیں کرے گا, اس وقت تک میرا خیال یہ ہے کہ حالات ایسے ہی ہوں گے, اور یہ پاکستان کے لوگوں کو سمجھنا چاہیے کہ یہ جو دہشت گردی ہے یہ ان کو ہی کھا جائے گی. یہ دنیا میں تو شاید اتنا اثر نہیں ہوگا, لیکن پاکستان کو یہ ڈیفینیٹلی یہ آگ میں جلا دے گی. اور انہوں نے دیکھا یہ جو ٹیمپرری سکون آیا ہوا ہے کچھ علاقوں میں, یہ کوئی ایسا پرماننٹ نہیں ہے, اور ہم نے دیکھا ہے کہ 3 سال کے جو فوجی رینجز آپریشن کراچی میں ہوا ہے, اور یہ 2 دن پہلے پوری ملٹری لیڈرشپ وہاں بیٹھ کے یہی کہہ رہی تھی کہ کچھ نہیں ہوا تو اب ہم یہ کر دیں وہ کر دیں, گورنر راج لگا دے. بھائی گورنر راج لگا کے آپ کیا کر دیں گے جی, عید کے بعد دوبارہ ایک بڑا آپریشن ٹارگیٹڈ شروع کریں گے. تو آپ نے تو تین سال میں کیا جھک مار رہے تھے. اصل بات یہ ہے کہ آپ تو آپریشن کر ہی نہیں رہے تھے تین سال سے یا دو سال سے, ضرب حزب ہو, نیشنل ایکشن پلان ہو یا کوئی کراچی کے رینجر, آپ تو میں پالیٹیشین کی وچ ہنٹنگ کر رہے ہیں وہاں پہ. جب تک یہ دہشت گردوں کے خلاف نہیں کریں گے اس وقت تک تو دہشت گردی ختم نہیں ہوگی. اب حافظ سعید تو دن دناتا پھر رہا ہے, اور ایک ڈاکٹر آصم ہے جو چونکہ پیپلز پارٹی اور ایم کیو ایم کے ساتھ ان کا تعلق ہے, وہ جو ہے وہ اندر بیٹھے ہوئے ہیں اور ان کی جو ہے وہ فورسفلی جو انڈر کوشچن ویڈیوز بنتی ہیں اور وہ لیک کی جاتی ہیں. ظاہر وقت کون کر رہا ہے یہ لیک؟
ٹھیک, یعنی نیشنل ایکشن پلان جو بنایا گیا وہ ایک پیپرز تک ہی محدود ہے. صحیح معنوں میں آپ کا کہنا ہے کہ اس پہ عمل درآمد نہیں ہو رہا ہے. دہشت گردوں کی بجائے پولیٹیکل پارٹیز کے جو کارکنان ہیں, ان کے جو لوگ ہیں, ان کو ٹارگیٹ بنایا جا رہا ہے. اس پہ صدیق الفاروق صاحب آپ کمنٹ کیجئے گا, لیکن ساتھ آپ یہ بھی بتائیے گا کہ جو عارف جمال صاحب نے پوائنٹ اس سے پہلے اٹھایا تھا کہ آپ لابیسٹ تو ڈھونڈ رہے ہیں مختلف ممالک میں, لیکن ایسے میں جب افغان طالبان کی لیڈرشپ پاکستان میں موجود ہے, حقانی نیٹ ورک کے خلاف کاروائی نہیں ہو رہی ہے, اس کی وجہ سے امریکہ سمیت عالمی برادری جو ہیں خاص طور پر مغربی ممالک, وہ نکتہ چینی کرتی رہی ہے پاکستان پر, تو اس صورتحال میں کسی بھی ملک میں پاکستان کے لیے لابینگ کرنا یہ کتنا آسان ہوگا؟
میں صرف یہ عرض کروں گا کہ یہی جلال الدین حقانی, ان کے انٹرویو بی بی سی سے نشر ہوتے تھے, وائس آف امریکہ نشر کرتا تھا, اور افغان جو مجاہدین لیڈر ہیں ان کو اس وقت کے پریزیڈنٹ اپنے جناب اپنا پریزیڈنٹ ہاؤس میں ریسیو کرتے تھے. یہاں آتے تھے تو مہاجرین کے کیمپوں میں جاتے تھے, انہی میں سے یہ لوگ بھی نکلے ہیں. لیکن اور پھر ایک وقت تھا ضیاء الحق بھی بلو آئیڈ بوائے تھا امریکہ کا, پھر پرویز مشرف بھی. میرے نزدیک امریکہ یہی چاہتا ہے کہ جو وہ کہے وہ کرو, جو نہ کہے نہ کرو. اور امریکہ, میں نے عرض کیا نا, اس وقت پھر امریکہ ایک بار پھر فوج میں کوئی پرویز مشرف تلاش کر رہا ہے جو اسے ملا نہیں, تو اب اس نے آرمی کے خلاف بھی تنقید شروع کر دی. ہماری آرمی یہ نہیں ہے کہ فرشتوں کی فوج ہے, سیاستدان بھی فرشتے نہیں ہیں, پارلیمنٹیرینز بھی فرشتے نہیں ہیں. ہم میں کمزوریاں ضرور ہیں, لیکن امریکہ کو بھی پھر ایک مرتبہ پرویز مشرف کی تلاش نہیں کرنی چاہیے. امریکہ کے اپنے اندر غلطیاں, دیکھیں ایک وقت تھا عراق میں انہوں نے کہا جی ویپنز آف ماس ڈسٹرکشن ہے, پھر آپ صدر بش نے کہا کہ ہمیں نہیں ملے, وہ سی آئی اے کی رپورٹ بھی غلط تھی, پھر ادھر برطانیہ نے کہا ایم آئی سکس کی رپورٹ بھی غلط تھی, لیکن پھر بش صاحب نے کہا نہیں لیکن ہمارا اٹیک ٹھیک ہے. بھائی جس بنیاد پر آپ نے اٹیک کیا وہ بنیاد ہی نہیں ہے. تو امریکہ بھارت سپر طاقت ہے, اس کو وہ اس طرح کی باتیں کرتا رہے گا. اب ماشاءاللہ ایک جو ہے وہ جو ہے نا یونی پولر کی جگہ ایک دوسرا پول بھی آ رہا ہے, تو میں سمجھتا ہوں کہ جب تک دنیا میں یہ پولز ایک دو تین اور نہیں ہو جاتے تو طاقت کا توازن بھی ٹھیک نہیں ہوگا. اور اس کے ساتھ ہی ساتھ امریکہ بھی, جب تک امریکہ کے اندر یہ سوچ نہیں پیدا ہوتی کہ ہر وقت ڈکٹیشن کی پالیسی اور ساری دنیا میں اپنے مفادات کو پھیلانے کی آپ کو کیا ضرورت ہے؟ بھائی آپ ساری دنیا سے ہزاروں کوس دور ہیں, لیکن آپ کے مفادات دنیا کے ہر کونے میں ہیں, تو آپ بھی اپنے مفادات.
لیکن صدیق الفاروق صاحب ایک منٹ پلیز میری بات سنیں ایک منٹ. اگر آپ چاہتے ہیں اور پاکستان کا یہ خیال ہے کہ دہشت گرد جو مختلف ہیں خاص طور پر افغان طالبان کی لیڈرشپ, وہ پاکستان میں مزے اڑائے یہاں پہ بیٹھے رہیں اور وہاں افغانستان میں دہشت گردی جو ہیں وہ کروائیں, اس واقعات کو وہ یہاں پہ وہ کریں, تشکیل دیں ایک طرح سے, وہ کریں کنسٹرکٹ کریں اور پھر وہاں پہ یہ کاروائیاں ہوں اور پاکستان سے کوئی کچھ نہ کہیں, تو اس طرح ممکن تو نہیں ہو سکتا؟
اگر امریکہ جو ہے وہ پاکستان کے اندر دہشت گردی کرنے والوں کو افغانستان میں تحفظ دے, ہم مطالبہ کریں کہ ان کو ان پر بھی اٹیک کریں اور ان کو وہ تحفظ دے, تو پھر اس کا آپ کیا جواب دیں؟
جی عارف جمال صاحب, شو کا ٹائم بالکل ختم ہونے کو ہے, آخر میں آپ اس کو وائنڈ اپ کیجئے گا پلیز, اور صدیق الفاروق صاحب نے جو گفتگو کی ہے اس کو, اس کے جواب میں آپ کیا کہیں گے؟
پہلی بات تو یہ, میں نہیں سمجھتا کہ अमेरिका जो है पाकिस्तान में दहशत गर्दी करने वालों को अफगानिस्तान में तहफ़ दे रहा है, वो शायद उनको वो मुल्ला फजलुल्ला के बारे में कह रहे हैं। मुल्ला फजलुल्ला उन इलाकों में है जिस पर अफगान गवर्नमेंट की या अमेरिका की कोई रिट ऐसी मौजूद नहीं है कि उस पर एक्शन कर सकें, अगर उनको वो टारगेट कर सके तो वो जरूर करेंगे। और अमेरिका ने बहुत सारे ऐसे लोगों को टारगेट किया है जो पाकिस्तान में दहशतगर्दी कर रहे थे, और उनमें बहुत सारे ऐसे
हकीमुल्ला मेहसूद जो बाकी इतने ज्यादा हैं, बल्कि ये सारे जितने भी हैं पाकिस्तानी तालिबान की लीडर थी वो ड्रोन में ही मारे गए हैं।
जी बिल्कुल, और आखिरी बात मैं ये कहना चाहूँगा कि सिद्दीकुल फारूक
जी ओके आरिफ जमाल साहब, टाइम शो का हमें बताया जा रहा है बिल्कुल ख़त्म हो चुका है, माजरत के साथ आइंदा इस मौजू पे आपसे डिटेल में बात होगी। बहुत शुक्रिया टाइम देने का, बाकी मेहमानों के भी हम शुक्रगुजार हैं। शहनाज नफीस को नेक्स्ट प्रोग्राम तक इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं।